أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق. الصلاة والسلام على رسول الثقلين محبوب رب المغربين والمشرقين جد الحسن والحسين بالقاسم محمد اللهم صل على محمد وعلى محمد ولعنة الله على أعدائهم من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله سبحانه تبارك وتعالى في كتابه المجيد، بسم الله الرحمن الرحيم، والفجر وليال العشر والشفع والوتر والليل إذا يسر هل في ذلك قسم لذي هجر ألم تر كيف فعل ربك بعاد إرم ذات العماد التي لم يخلق في البلاد التي لم يخلق مثلها في البلاد وثمود الذين جابوا الصخر بالواد وفرعون ذي الأوتاد الذين طغوا في البلاد فأكثروا فيها الفساد فصب عليهم ربك سوط عذاب إن ربك لبالمرصاد فأما الإنسان إذا ما ابتلاه ربه فأكرمه ونعمه فيقول ربي أكرمني وإذا ما ابتلاه فقدر عليه رزقه فيقول ربي أهانني كلا لا تكرمون اليتيم ولا تحاضون على طعام المسكين وتأكلون التراث أكلا لما وتحبون المال حبا جما كلا إذا دكت الأرض دكاً دكاً وجاء ربك والملك صفاً صفاً وجيء يومئذ بجهنم يومئذ يتذكر الإنسان وأنى له الذكرى ويقول يا ليتني قدمت لحياتي. سورہ فجر آخری مرحلے پر چند آیات باقی رہ گئیں. خداوند منان نے کہ بزرگواری اسی کو زیب دیتی ہے، اس نے اپنی مخلوق بنام انسان بزرگواری کو اپنی ذات سے اس سورے کے ذریعے سے ہمیں اور آپ کو بیان کیا ہے کہ جانتے ہو میں بزرگواری کا حامل ہوں. بزرگوار وہ ہوتا ہے کہ جس کی ذات سے کرم اور جس کی ذات سے عنایت ہی عنایت صادر ہوتا ہے. خدا جو کہ خالق ہے، خدا جو کہ رب ہے، رب ہونا اور خالق ہونا اسی کو زیب دیتا ہے کہ جو ذاتی طور پر بزرگوار ہو. سورہ فجر کا آغاز ہم نے ملاحظہ کیا، اس کے وسط کو بھی ملاحظہ کیا، اور وسط کے بعد کا حصہ اس سے ہم اور آپ گزر رہے ہیں. خداوند عالم نے ہر آیت کے ذریعے سے اپنے رحم و کرم کو، اپنی عنایت کو ہم تک اور آپ تک پہنچانے کی کوشش کی. ابتدا میں قسم پر قسم کھا کر، اور اس کے بعد ظالموں اور ستمگروں کو جھنجھوڑنے کے حوالے سے گفتگو. اگر آپ نے توجہ فرمائی ہو، آغاز کلام میں، آغاز آیات میں خداوند عالم نے اس وقت کے موجودہ ستمگر اور ظالموں کی نسبت لطف و کرم کیا ہے کہ اے ظالموں اور ستمگروں، تم سے بڑے بڑے ظالم اور ستمگر توانا اور طاقتور رہے اس دنیا میں، لیکن پنپ نہ سکے، باز آ جاؤ. یہ جو خداوند عالم کا ان آیات کریمہ سے مطلب ہے کہ باز آ جاؤ، یہ خداوند عالم کی طرف سے ظالموں اور ستمگروں کی نسبت عنایت ہے. کہاں مخلوق اور کہاں خالق. مجھ جیسا اگر کوئی شخص ہو کہ جو مخلوق ہونے کے ناطے اگر کسی نے اس کے قانون کی کہ جو خود اس نے اپنے بنائے ہوئے ہیں، طور طریقوں کے کہ جو اس نے اپنے لیے قرار دیے ہیں، مخالفت کر لے اس کی نسبت، تو کبھی بھی عنایت کی نگاہ سے نہیں دیکھتا، کبھی بھی اصلاح کے عنوان سے ملاحظہ نہیں کرتا. لیکن خالق خالق ہے، خالق 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 نہیں ہے. خالق خالق ہونے کے ساتھ رب بھی ہے. رب کے معنی ہے پروردگار، پروردگار کے معنی ہے پرورش کرنے والا. پرورش کرنے والے کے معنی ممکن نہیں پرورش کرنے والا ہو جائے کوئی شخص اور اس کے اندر محبت اور لطافت اور الفت نہ ہو، اور وہ بھی کیسی. خداوند عالم نے اس روئے زمین پر مثال دی ہے اور رکھی ہے، وہ ہے ماں. کیوں کر ماں کی مانگتا، بچے کی ذرہ برابر تکلیف کو دیکھنا گوارا نہیں سمجھتی بالکل بھی. خدا کہتا ہے اس سے کہیں زیادہ تم اندازہ نہیں لگا سکتے کہ میں اپنی مخلوق کو چاہتا ہوں. مخلوق کو، اب چاہے مومن ہو یا غیر مومن، مومن کی نسبت اسے بے راہ روی کا شکار ہونے کے لحاظ سے عنایت پر عنایت کرتا ہے، کہیں ایسا نہ ہو کہ اپنے ایمان کو کھو بیٹھے. لہذا خداوند عالم اس پر عنایت کرتا ہے ڈائریکٹلی اور انڈائریکٹلی، کہ اے مومن اپنے ایمان کو محفوظ رکھنا. غیر مومن کی نسبت خداوند عالم کہ جو مخلوق ہے کس طرح سے عنایت اور محبت. سورہ فجر میں انداز معلوم ہو گیا کہ اے ستمگر، اے ظالم، اے بے ایمانی کے شکار موجود، بے ایمانی تیرے لیے زہر ہے، بے ایمانی تیری نابودی ہے. دیکھ کس طرح سے بے ایمانوں کا حشر ہوا جب سدھر نہ سکے. کہیں ایسا نہ ہو کہ تو بھی اس موڑ پر آئے کہ جس کے بعد ختم اللہ علی قلوبہم، کہ میں اللہ دل پر مہر لگا دوں کہ اس کے بعد اس مہر کو کوئی ہٹا نہیں سکتا. الحمد للہ رب العالمین. پانچ وقت کی نمازوں میں خداوند عالم نے ہم پر سورہ فاتحہ کی تلاوت کرنے کے لیے کہا ہے لازماً. مختلف اس کے راز ہیں، اس میں سے من جملہ سر فہرست راز یہی ہے، الحمد للہ رب العالمین. نہیں کہا کریم العالمین، نہیں کہا رحمان العالمین، نہیں کہا ستار العالمین، کہا رب العالمین. ہم اور آپ اسی سورہ فاتحہ کو سامنے رکھیں اور اس کی پہلی آیت پر غور کرنا شروع کریں بسم اللہ کے بعد، یعنی الحمد للہ رب العالمین. یعنی کیا؟ کیوں کہا رب العالمین، کیوں نہیں کہا کریم العالمین، الآخر جتنے بھی اسماء اور صفات حسنہ الہیہ ہیں. رب کہا میں تمام عالمین کا رب ہوں، پرورش کرنے والا ہوں، پرورش کرنے والا. عالمین میں مومن بھی ہیں، منافق بھی ہیں، مسلم بھی ہیں، مشرک بھی ہیں، انسان بھی ہیں، غیر انسان بھی ہیں، ہر ہے. ہر 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 کسے کہتے ہیں؟ جس میں خدا نہیں. لَيْسَ كَمِثْلِهِ شَيْءٌ، یہ قرآن ہے. جہاں شے آ گیا وہاں اللہ نہیں. لَيْسَ كَمِثْلِهِ شَيْءٌ. الحمد للہ رب العالمین یعنی غیر اس خدا سب کے لیے. خود خدا خدا ہے، رب ہے. عالمین یعنی سب کے سب. ظالم اور ستمگر آ گئے، لیکن نسبت بے ستمگر اور ظالم کس طرح سے عنایت؟ کہا تنبیہ پر تنبیہ، کہے عزیز باز آ جا. سخر لکم ما فی السماوات والارض، وہ ذات وہ ہے کہ جس نے اے انسان تیرے لیے تمام چیزوں کو جو آسمانوں میں ہیں، زمینوں میں، سب کا سب تیرے لیے مسخر کیا ہے. اور سے سنیے گا اس کے بعد کا جملہ، سب کا سب ہمارے لیے مسخر کیا ہے اور ہم ہیں اسیر کس کے؟ اپنی ہی آرزوؤں کے. کہے عزیز تو آزاد ہے. سخر لکم ما فی السماوات والارض، جس کے قبضہ قدرت میں مالک نے پوری کائنات کو دے دیا ہو وہ اسیر کیسے ممکن ہے وہ اسیر ہو؟ اتنا عاجز ہو چکا ہے تو کہ اپنی آرزو کا خود غلام ہے. کہا میں نے چاہا ہے تجھے حر قرار دینا، آزاد. تو کس طرح سے اسیر ہے اے ظالم اور اے ستمگر؟ ستم اور ظلم پابند سلاسل کرنے والی چیزیں ہیں. بہت صاف ستھرے الفاظ میں ستم اور ظلم ہتھ کڑیاں اور بیڑیاں ہیں. تو سمجھتا ہے ستم کر کے، ظلم کر کے اپنے تئیں یہ ثابت کرنا کہ تو آزاد ہے؟ نہیں، اسیر ہے. وہ آزاد کیا ہوا کہ جس کا جملہ یہ ہو کہ میں جو چاہے انجام دے دوں؟ وہ اسیر ہے، وہ اسیر ہے. کہا تو نے کبھی یہ سوچا ہے کہ اپنے آپ کو کنٹرول کر؟ اگر یہ سوچا ہے اور کرنے میں کامیاب ہو گیا تو آزاد. اول قرآن سے لے کر آخر قرآن تک خلاصہ یہی ہے. 6000 اور سم تھنگ آیات 114 سوروں کے درمیان عزیزوں، سب کی سب آیت یہ کہتی ہوئی نظر آتی ہے، اے انسان آزاد ہو جا اپنے آپ سے، اس لیے کہ میں نے ذاتی طور پر تجھے حر پیدا کیا ہے، آزاد پیدا کیا ہے. کیوں اپنے آپ کو پابند سلاسل قرار دیتا ہے؟ یہ گفتگو سورہ فجر میں یہاں تک آ کر پہنچی. کہا بتلاؤں تجھے، اگر یہ موٹی موٹی اور بھاری باتیں سمجھ میں نہیں آتی تو تیری زندگی کی ہی جو ہے تیری حرکتوں کو کہ جس نے تجھے پابند سلاسل کیا ہوا ہے وہ بتلائے دیتا ہوں. تو یتیم کی نسبت حقارت کی نگاہ سے دیکھتا ہے، تو مساکین کی نسبت احترام کا قائل نہیں، تو یتیموں کے مال کو آخر تک ہڑپ کرنے کی کوشش کرتا ہے، تو مال دوست ہے وہ مال کے جو تیرا نہیں، اور اگر تیرا بھی ہے ظاہری طور پر تو میں نے تجھے مالک قرار دیا یہ کہہ کر کے ہے انسان اس مال میں تیرے ہی جیسے میرے دوسرے بندوں کا حصہ ہے. چار چیزیں کل بیان کی خداوند عالم نے ہم سب سے، کہ اے اسیر اپنے آپ کو آزاد کر ان ہتھکڑیوں سے، ان بیڑیوں سے، کہ یہ ٹوٹنے والی نہیں مگر تیرے ارادے کے ذریعے سے، کہ در حقیقت وہ میرا عطا کردہ ارادہ ہے. اب جب توڑے گا تو آزاد، اور اگر پھر بھی میری اس بات کی نسبت کہ جو میں تجھے بار بار ماں سے بھی زیادہ محبت رکھنے والا خالق ہونے کے ناطے متنبہ پر متنبہ کر رہا ہوں باز نہ آیا، تو یہ باز نہ آنا دلیل اس بات کی ہے کہ تو یقین نہیں رکھتا کہ اس دنیا کے بعد دوسری دنیا بھی ہے. اس دنیا کے بعد دوسری دنیا بھی ہے، کہ یہ دنیا سراب ہے، یہ دنیا سایہ ہے، حقیقت اور ہے، یہ ظاہر ہے باطن اس کا کچھ اور ہے. جو یہاں کرو گے حقیقت میں وہاں دیکھو گے. کہا واقعا ایسا ہوگا؟ ممکن نہیں، خام خیالی ہے. خداوند عالم یہ سب کا سب منظر دکھلا رہا ہے آج کی آیات میں. چار باتیں کر دیں، اس کے بعد باز نہ آیا، خداوند عالم نے بھانپ لیا کیونکہ خالق ہے، اس کی طبیعت سے آشنا ہے. کہا میں جانتا ہوں تیرے دل میں کیا گزر رہی ہے، تو انکار کرتا ہے میرے پاس پلٹ کر آنے کا. کلا اذا دکت الارض دکن دکا، خدا کہہ رہا ہے سورہ فجر کی نایات میں. کہا ہرگز ہرگز یہ تصور نہ کرنا کہ میری جانب بازگشت نہیں ہوگی. افحسبتم انما خلقناکم عبسا وانکم الینا لا ترجعون، سورہ مومنون، ہلا دینے والی آیت ہے. افحسبتم انما خلقناکم عبسا، آیا تم یہ گمان کرتے ہو اپنے تئیں کہ تمہیں بیکار پیدا کیا ہے؟ عبس بیکار، فالتو، ایک جگہ سے آنا دوسری جگہ سے نکل جانا، وہاں سے آنا یہاں سے نکل جانا. وَأَنَّكُمْ إِلَيْنَا لَا تُرْجَعُونَ، اور تمہاری بازگش ہماری جانب نہیں ہوگی. نہیں نہیں ہوگی. کلا، سورہ فجر، اِذَا دُكَّتِ الْأَرْضُ دَكًّا دَكًّا، قیامت کا انداز بپا ہونے کا وہ بیان کیا جا رہا ہے اس آیت میں سورہ فجر کی. کہ اے عزیز، اے غافل، جانتا ہے قیامت کا آغاز کیسے ہوگا؟ روز محشر مقدمہ رکھتا ہے، تمہید ہے اس کی. وہ تمہید یہ ہے کہ بڑی بڑی عمارتیں، بڑی بڑی عمارتیں، بڑے بڑی مضبوط چٹانیں، بڑے بڑے پہاڑ، سب کے سب قیامت کے زلزلے کی بنیاد پر کوٹ دیے جائیں گے. یہ تحت اللفظی ترجمہ لیکن ماہورتن بھی ہے. جب دستے سے کوٹ دیا جائے کسی چیز کو تو کیا ہوگا؟ باقی رہتی ہے، ریزہ ریزہ ہو جاتی ہے. خدا کیا کہہ رہا ہے اس آیت میں؟ کہے عزیز کچھ بھی باقی نہیں رہے گا. اور جانتا ہے کس طرح سے کچھ باقی نہیں رہے گا؟ جب بھاری بھرکم چیز سے کسی چیز کو کوٹ دیا جائے تو حشر کیا ہوگا اس شے کا؟ کہا قیامت وہ دستہ ہے، اور قیامت میں آنے والا وہ زلزلہ، وہ بھاری بھرکم چیز ہے کہ جو ہلائے گی اور اس کے بعد کوٹ دے گی. اذا دکت الارض دکن دکا، جیسا کوٹنے کا حق ہے. تفاسیر کے اندر عزیزوں، اس آیت کے ذیل میں تمام مفسرین نے بلا استثناء اس مطلب کو بیان کیا ہے کہ عظیم سے عظیم، عالیشان سے عالیشان عمارتیں، ایک منزل نہیں، دو منزل نہیں، سو، دو سو، تین سو منزلہ عمارتیں آن واحد کے اندر زمین دوز، فلک بوس عمارتیں زمین دوز، خالی زمین دوز نہیں، اس کا ریزہ ریزہ ہو جائے گا، زمین ہو جائے گی ہموار. خدا کیا کہنا چاہتا ہے صرف اس ایک آیت کے ذریعے سے، ماں سبق کی آیتوں کو ملاحظہ کرتے ہوئے جو مطلب بیان کیا ہے؟ کہا عزیز تو کس مال پر فخر کرتا ہے؟ قوم عاد نے فخر کیا اپنے عالیشان مکانوں اور محلوں اور قصروں کی نسبت، قوم سمود نے چٹانوں میں اپنے مکانوں کو بنا کر یہ تصور کیا کہ ہم باقی رہنے والے ہیں، ہمارے گھر باقی رہنے والے ہیں، آج نام و نشان نہیں، حتی قیامت نہیں آئی ہے اب تک، سمود کے آثار موجود نہیں ہیں، قیامت آئی نہیں اب تک. کہاں گئے فرعون؟ کلا اذا دکت الارض دکن دکا، اذا دکت الارض دکن دکا، جب زمین کو کوٹ دیا جائے گا. یہ ہے آغاز قیامت. بہت زیادہ باتیں، فقط اشارہ ہے. آپ میں جو اہل مطالعہ ہیں جا کر مطالعہ کریں، غور کریں صرف اس آیت کے اوپر، صرف ترجمے پر، ضرورت نہیں تفسیر کھولنے کی. اگر اس آیت نے ہمارے اور آپ کے دل کو ہلا دیا، یہی کافی ہے. اس دل ہلا دینے والی قیامت کے زلزلے کو کہ جو بعد میں آئے گا، قبل از اس کے کہ وہ جو ہے ہمیں اور آپ کو ہلائے، ہم خود ہل جائیں. کمال یہ ہے. بس یہ آغاز. اس کے بعد خداوند نے کہا کیا ہوگا؟ کہا یہ ہموار نہیں کروں گا. اب جتنے بھی جو ہے اول سے لے کر آخر تک اس دنیا سے رخصت ہو چکے ہیں، موت کے عارض ہونے کی بنیاد پر مر چکے تھے، اب سب کو ایک ایک کر کے زندہ کروں گا. باقاعدہ روز محشر بپا ہوگا. خداوند عالم اپنے حکم کا ممبر لگائے گا. لفاظی نہیں ہے، مجھے خود نفرت ہے. اپنے حکم کے ممبر کو نصب کرے گا اور حکم جاری کرے گا. جیسے حکم جاری ہوگا کسی شخص یا گروہ کی نسبت یا قوم کی نسبت، ویسے ہی ملائکہ جو سب بنا کر وہاں کھڑے ہوں گے اس کو اجرا کریں گے. مولانا کہاں سے کہہ دیا آپ؟ نہیں، خدا کہہ رہا ہے. جب خدا نے یہ کہا ایک ستمگر کی نسبت، ایک ظالم کی نسبت کہ یہ اب باز نہیں آئے گا، خدا نے جو ہے اس کے دل کے حالات کو پڑھا، طبیعت کے جانتے ہوئے فوراً کہا کلا اذا دکت الارض دکن دکا. اب خدا کیا کہتا ہے؟ دوسرا مرحلہ قیامت کے بپا ہونے کا. وجاء ربک والملک صفا صفا، یہ سورہ فجر کی بات کی آیت. روز محشر जब हर चीज़ हमवार कर दी जाएगी कयामत के जलजले से, अब खुदाबंद आलम आएगा, जा और रब्बो का कयामत के दिन। मगर खुदा जिस्म जिस्मानियात पर मबनी है कि जा और रब्बो का कि खुदा आएगा तुम्हारा। कुरान में जहाँ आयात को अगर तकसीम करना हम और आप चाहें, खुद खुदा बंद आलम ने कहा है अपने कुरान में, आयात कुछ मोहकमात हैं कुछ मुतशाबिहात हैं। मोहकम आयात उनको कहा जाता है कि जो वाज़े हो माना और मीनिंग और मफहूम के लिहाज से, मुतशाबिह हो कि जो मोहकम के मुकाबले पर यानी मीनिंग और माना और मफहूम उसके वाज़े ना हो। लेकिन यही आयात जो कुरान मजीद की मुख्तलिफ हैं कि अगर एक आयत मुतशाबे है कि जिसके माना वाज़े नहीं हो रहे हमारे लिए, तो दूसरी आयत आकर उसकी जो है तफसीर करती भी नज़र आती है। खुलासा, मुतशाबेहात में से एक मुतशाबे आयत यही है, मारिफ कुरानी के हवाले से नॉलेज दे रहा हूँ आपको। वजा रब्बो का, तुम्हारा रब आएगा। सलीस तर्जुमा इसका क्या है उर्दू में, तुम्हारा रब आएगा, यानी हम मैं अगर आपसे कहूँ या आप मुझसे कहें वो आएगा, इसका मतलब है जिस्म जिस्मानियात हैं, रूह तो नहीं आएगी। खुदा कैसे आएगा, ये मुतशाबे है, जिस्म नहीं है, मुबर्रा है जिस्म से। तो दूसरी आयत है सूरह शूरा की आयत नंबर 11 की, जो थोड़ी देर पहले किसी और मतलब के हवाले से मैंने बयान की थी आपको, लैसा का मिस्ल ही शैउन, ये वजाहत है इस मुतशाबे आयत की। या कयामत से मरबूत जितनी आयात मौजूद है कुरान मजीद में, मुलाहिजा करें कहीं पर है अम्र इलाही का नाफिज होना, कज़ाए इलाही का नाफिज होना, उसकी हैबत का आना, उसकी रहमत का आना, ये सब का सब जो है इस आयत की तफसीर है। जा रब्बो का यानी जा अम्रो रब्बे का, तेरे रब का अम्र और हुक्म और कज़ा आएगी हर हर मुजरिम की जहत से, जैसा जुर्म होगा वैसी जो है सज़ा और अम्र इलाही आएगा, वैसे ही जो है जैसे ही अम्र आया, वल मलको सफ़न सफ़ा, मलाइका तरतीब वार मुनज़्ज़म अलर्ट खड़े हैं, यहाँ अम्र आया वहाँ तामील। ये खुदाबंद आलम ने मंजर कशी की है कयामत की दो मुख्तसर सी आयात के अंदर। पहली आयत बार बार तकरार किया, कल्ला इज़ा दुक्कतिल अर्ज़ु दक्कन दक्का, और उसके बाद वजा रब्बुका वल मलको सफ़न सफ़ा, अम्र इलाही आएगा, हर दम मलक मुंतज़र हैं अम्र इलाही के। अम्र आया फौरन तामील हुई बिला किसी फासले के। बातें बहुत ज़्यादा हैं, वक्त कम है, बात की आयत को मुलाहिज़ा करें। खुदा क्या कहता है बात की आयत में, का जब अम्र आया और मलक मेरे मुंतज़िर हैं मेरे अम्र के, तब इन सितमगरों और जालिमों को कि जिनको इस दुनिया के अंदर जब मुंजरीन ने डराने वालों ने मेरे अम्बिया ने मेरे रसूलों ने मेरी आयात को पहुंचाया डराने के हवाले से, कहा बाज आ जाओ बाज आ जाओ वरना जहन्नुम तुम्हारा ठिकाना है, तो इन्होंने हमारे अम्बिया को मसखरे के हवाले से जवाब दिया, का जहन्नुम ख्याल है, ख्याल यही जिंदगी है और कुछ भी नहीं। वमा नहनु बिमबऊसी, कुरान मजीद की दो दूसरे सूरा के अंदर है, हम मरने के बाद दोबारा खल्क किए जाएंगे और वजूद में लाए, असलन मुमकिन नहीं है, ख्याल है। अब खुदा जो है इस ख्याल को कि जो उन्होंने अपने तई तसव्वुर किया हकीकत का रंग देता है, खाजीब मेरे रसूल ने मेरा पैगाम तुम्हें पहुंचाया कि वो चीज़ के जिसके बारे में वो कह रहा है वो हक है और तुम कह रहे हो तसव्वुर और ख्याल अब खुदा क्या कहता है बात की आयत में इसके बाद कि जब कहा जा रब्बुका वल मलक सफ्फन सफ्फा व जी अयौमा इज़िन बिजहन्नम। बहुत तवज्जो के साथ, खुदा बंदे आलम जिस जहन्नम को तुम लोग तसव्वुर समझते थे, ख्याल और वहम, आलम गैब से आलम शुहूद में लेकर आएगा। जहन्नम किसने देखी है? देखी किसी ने? गैब में। खुदा कहता है रोज़े महशर वो होगा कि जब जालिमों और जो है सितमगरों को खुदा बंदे आलम जहन्नम जो कि गायब है आलम शुहूद में लेकर आएगा, दिखलाएगा। कहा देखो ये है जहन्नम जिसकी नस्बत तुमने मेरे हुक्म को ठुकराया, नतीजतन अपने आप को बर्बाद और रुसवा किया और जलील और ख्वार। वजी अयौमा इज़िन बिजहन्नमा, यहाँ इसके ज़हन में बहुत बातें हो सकती हैं, सब इतना ही काफ़ी है। काहे अजीज जहन्नम कोई ख्याली चीज़ नहीं है, हाँ गैब में है। ये गैब तब्दील होगा रोज़े कयामत शुहूद में। तुम्हारी आँखें उस वक्त जहन्नम को देखकर पत्थरा जाएंगी। तशखसु फीहे अल अबसार, चंद दिनों पहले जो मैंने आयत आपकी खिदमत में अर्ज़ की थी, वो दिन वो होगा कि जिस दिन आँखें पत्थरा जाएंगी। ताज्जुब से मुलाहजे करेगा, मगर ये भी हकीकत और ये हमारा ठिकाना? हाँ हाँ वाकयान नबी ने कहा था। अब देखें खुदावंद आलम हमारी हकीकत को कयामत के दिन की बतला रहा है कि हम आरा आलम क्या होगा अगर हम जालिम होंगे। उसके बाद क्या कहता है, यौमाइज़िन यतज़क्करुल इंसान, सूरह फजर है ये। वो दिन वो होगा कि जिस दिन जहन्नम जब दिखलाई जाएगी अब उसे होश आएगा, अब वो मुतनब्बे होगा, ओफो ये क्या हुआ, कहीं तो जहन्नुम है वाकयान, ये मेरा ठिकाना है। ऐ काश कि मैं अम्र खैर को अंजाम देता, अम्र शर से अपने आप को महफूज रखता। अब खुदा बाद में क्या कहता है, वा अन्ना लहु ज़िक्रा, अब पछतावत क्या होवत, जब चुड़िया चुग गई खेत। अगर तर्जुमा किया जाए, मुहावरतन कल एक तर्जुमा किया था हमने, चमड़ी जाए दमड़ी ना जाए, तो हिब्बू नलमाला हुब्बन जम्मा, यहाँ पर भी मुहावरतन तर्जुमा जो इस शेर में है, कि खुदा क्या कहता है, वा अन्ना लहु ज़िक्रा, अब पछतावत क्या होवत, जब चुड़िया चुग गई खेत। अब सर कूट रहा है शख्स, ये खुदा की आवाज़ आएगी, कहा अब सर क्या कूटना, अन्ना लहु ज़िक्रा, अब क्यों हसरत, इतनी फुर्सत दी, गौर से सुनिएगा, इतनी फुर्सत दी, इतनी फुर्सत दी, मैंने रोज़े रोशन की तरह वाजे कर दिया, ए मेरी मखलूक बिनामे इंसान, इस फानी से बाकी के लिए जमा कर ले, इस शराब के पीछे मत जाना, ये तुझे दिखाई देता है हकीकत लेकिन हकीकत नहीं है दुनिया, पसे पर्दा वो हयात है, बस फानी से तूने क्योंकि बाकी के लिए जमा नहीं किया, अन्ना लहु ज़िक्रा, अब किस काम की हसरत, अब किस काम का पछतावा। खुदा देखें कितना करीम है, यहाँ थोड़ी सी देर रुकेंगे। ये सारा मंजर हम और आप जो गुफ्तगू कर रहे हैं इस वक्त ऐसा लग रहा है शायद हम कयामत में हैं। जब ऐसा महसूस हो तो यकीन करें एक लंबा सजदा करें, बारेला इस कयामत के दिन से मुझे वापस लेकर आए इसलिए कि मैं होश में आ चुका हूँ, ताकि तेरी ये आवाज़ न सुन सकूँ, अन्ना लहु ज़िक्रा, अब पछतावत क्या होवत। अब जैसे ही आँख खोलें शुक्र करें, बारेला जिंदगी बाकी है, होश में आ चुका हूँ, फानी से बाकी के लिए लेने की तौफीक दे, باکمال انسان عزیزوں وہ ہے کہ جو فانی سے باقی کے لیے جمع کرے. مگر مولا کا جو ہے وہ فرمان کہ درحقیقت فرمان نہیں مناجات ہے کہ جو آپ کے چاہنے والے نے حاکم شام سے کہا کہ جب حاکم شام نے پوچھا اے علی کے چاہنے والے اپنے مولا کی توصیف تو بیان کر کس طرح سے بندگی کیا کرتا تھا وہ کس طرح سے محراب عبادت میں. تو چاہنے والا ہمارا آپ سب جانتے ہیں کیا کہا, کہا میں نے ایک مرتبہ حاکم شام اپنے مولا کو محراب عبادت میں دیکھا کس طرح سے اپنے خدا کے سامنے گر گرا رہا ہے اور کس طرح سے گریہ زاری کرتا ہوا دکھائی دے رہا ہے اور کیا کلمات ادا کر رہا ہے. کیا لی خالی کلمات نہیں حقیقت ہے. آہ من قلت الزاد و طول السفر, افسوس اس علی پر زاد راہ کم ہے اور سفر طولانی. علی اور زاد راہ کم, پھر مجھ جیسے عاجز کی کیا مجال اور کہاں ہوں میں, اپنا حساب خود کر لوں میں. آہا من قلت الزاد و طول السفر یتململ کتململ السلیم ویبکی بکا الحزین. یہ ہے علی, خدا یہی کہہ رہا ہے کہ اے عزیز جہنم کو جب غیب سے شہود میں لایا جائے گا تو تم متذکر ہوگا. جی آ بے جہاں جو یوم اذن بے جہنما یوم اذن یتذکر الانسان ان لہ الذکرا, جب جہنم کا مشاہدہ کر لے گا یہ انسان بدبخت اس وقت متذکر ہوگا. لیکن خدا خود ہی کہہ رہا ہے اس کی زبانی ان لہ الذکرا کا اب پچھتاوت کیا ہوت, اب حسرت پر حسرت ہی ہے. مولا نے ہمیں اور آپ کو اسی دنیا کے اندر بتلا دیا دیکھو میں تمہارا مولا ہوں, مولا ہونے کے ناطے میرے پاس کچھ بھی نہیں, یہ سفر بڑا پر خطر ہے اور طولانی. خدا نے یہ بتلا دیا. لیکن عزیزوں بات کی آیت کو ملاحظہ کریں, خداوند عالم اسی انسان کو کہ جب جو ہے وہ جہنم کو نظارہ کرے گا نظم کو جہنم کو دیکھے گا اپنے ٹھکانے کو ملاحظہ کرے گا اب حسرت بھری آہ نکالے گا اور اس وقت کہے گا بات کی آیت وَيَقُولُ يَا لَيْتَنِي قَدَّمْتُ لِحَيَاتِي سورہ فجر ہے. يَقُولُ یہ انسان يَا لَيْتَنِي اے کاش کہ میں کیا میں قدم تو لے حیاتی میں نے اپنی حیات کے لیے کون سی حیات کے لیے کا آخرت ہی حیات ہے میں نے اپنی زندگی کے لیے کچھ بھیجا ہوتا آگے. یہیں سے معلوم ہوتا ہے کہ خداوند عالم جو نقل قول کر رہا ہے اس ظالم کا اور ستمگر کا اس عاجز کا کہ جس نے کوتاہی پر کوتاہی کی دنیا کی زندگی میں اب اس کی جب آنکھ کھلی وہاں پر مشاہدہ کیا جہنم کو تو اس کی زبانی خدا ہمیں اور آپ کو بتلا رہا ہے کہ دیکھ اے عزیز زندگی اگر ہے تو آخرت, دنیا زندگی نہیں ہے, دنیا زندگی نہیں ہے. یقول یا لیتنی قدمت لحیاتی جہنم کو جب دیکھے گا روز محشر کو دیکھے گا تو سورہ فجر کی آیت بتلا رہی ہے کہا یہ انسان بتلا رہا ہے در حقیقت خدا بتلا رہا ہے اس کے ذریعے سے کہا حیات تو یہ ہے جسے میں نے حیات تصور کیا ہوا تھا پیسہ پائی مال ملال جائیداد اولاد مکان قصر محل قوم عاد کی طرح قوم ثمود کی طرح قوم فرعون کی طرح کہا وہ سب کا سب ہوا, حقیقت تو یہ ہے میں نے اگر یتیم کو کھانا کھلایا ہوتا اس کے سر پر ہاتھ رکھا ہوتا سرپرستی کا قدم تو لے حیاتی माल को तकसीम किया होता, कदम तो ले हयाती, मीरास पर हाथ ना मारा होता, कदम तो ले हयाती। दुनिया अजीजों जिसे हम और आप कहते हैं जिंदगी, वो जिंदगी नहीं, वो खेल कूद और तमाशा है। वाकई ऐसा ही है। खुदावंद आलम आखिर गुफ्तगू, ज़्यादा जहमत नहीं, सूरह अनकबूत आयत नंबर 64 में इसी मतलब को बयान करते हैं, बारहा हम सुनते हैं। खुदा क्या कहता है, कहा इस दुनिया की ज़िंदगी को जानना चाहते हो उसकी हकीकत क्या है, और उस दुनिया की ज़िंदगी को जानना चाहते हो उसकी हकीकत क्या है, तो सुनो दो छोटे छोटे जुमलों में, वमा हाज़िहिल हयात दुनिया इल्ला लहवुन व लअब। ये दुनिया लहव लअब है, खेलकूद और तमाशा और शराब है। तुम उसे थामने की कोशिश करते हो मगर शराब भी किसी के हाथ में आती है, हरगिज। और जो शराब को हाथ में लेने की कोशिश करता है वो दीवाना है। बारेला फिर हकीकत जिंदगी क्या है, व इन दार अल आखिरत लही अल हयावान। आखिरत का घर दर हकीकत हयात है, हयावान यानी हयात, हयात वो है। लव कानू या अलमू, अगर ये इंसान जान ले, बाकी बातें कल इंशाल्लाह। कोशिश करें हम और आप अजीजों आलम गैब से, जो आलम शहूद में मुख्तलिफ चीज़ें हमें और आपको बतलाई जाएंगी, कोशिश करें, फिर कहूँगा कोशिश करें उसी आलम गैब को शहूद की निगाह से यहाँ देखने में, बहुत ही सादा अल्फाज में। अपने ईमान को इतना मजबूत करें हम और आप अमल साले के ज़रिए से, हमें खुदावंद आलम वो आँख दे, वो बीनाई दे कि जिसके ज़रिए से हम वहाँ पहुँचने से पहले यहाँ पर उसका नज़ारा करें। मगर मुमकिन है, हाँ मुमकिन है, हैं ऐसे अफराद अब भी और रहे हैं गुज़िश्ता ज़माने में भी और आइंदा भी रहेंगे, कि जिनकी दिल की आँखें खुली हुई हैं, या किसी की कदरें खुली हुई है, या किसी की कुछ ज़्यादा या किसी की बहुत ज़्यादा, लेकिन है, या कुछ उस उन मरलों पर हैं कि आँख खुलना चाहती है। अगर हम और आप उस मरहले पर भी पहुंच गए कि जिसमें आँख खुलना चाहती है, तूबा, बासआदत है हमारा, बासआदत है। माह मुबारक रमज़ान आता है इसीलिए का ए अज़ीज़, चश्म बसता है, इस चश्म को बाज कर। जैसे जैसे चश्म खुलती जाएगी, आँख खुलती जाएगी, परवाज पर परवाज शुरू होगी। यानी क्या, गैब की चीज़ें शुहूद में आएंगी। वाकई है लफाजी नहीं, नशा नहीं, पुरकशिश खाली बातें नहीं, अल्फाज नहीं, बल्कि हमें और आपको हकीकत की तलाश करनी चाहिए। बातें बहुत ज़्यादा हैं, हम और आप बहुत सारी बातों को कि जो बातें नहीं हकीकत समझते हैं, और जिन जो हकीकत हैं उसे समझते हैं मजाज। सूरह फज्र ने हमारी और आपकी आंखें खोलने के लिए कहा है, कहे अज़ीज़ आंखें खोल, वो तमाम चीज़ें जो वहाँ मुशाहिदा करेगा, चाहता हूँ तो इस दुनिया के अंदर मुशाहिदा कर। सलावात भेजे मोहम्मद आल मोहम्मद। आइए खुदावंद आलम से दुआ करते हैं, बारेला अपनी इन आयात करीमा पर तदब्बुर व तफक्कुर से काम लेने की तौफीक अता फरमा, बारेला अपनी इन आयात करीमा पर अमल करने की तौफीक अता फरमा, इमाम ज़माना के ज़ुहूर में ताजील अता फरमा, हमें उनके आवान अंसार में शामिल फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस्समीउल अलीम।